أعوذ بالله السميع العليم من الشيطان الرجيم. بسم الله الرحمن الرحيم وبه نستعين فإنه ناصر وخير معين. اللهم صل على محمد وآل محمد وعجل فرجهم. قال الله الحكيم في كتابه المبين وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. إن الذين كفروا ينفقون أموالهم ليصدوا عن سبيل الله فسينفقونها ثم تكون عليهم حسرة. درود بھیجیے محمد و آل محمد پر. ہمارا آج کا موضوع ہے شناخت دشمن، یعنی کس طرح اپنے دشمن کو پہچانا جائے، اور قرآن مجید نے کس انداز سے دشمن کو پہچانوایا ہے. یہ موضوع اس لیے ضروری ہے کہ دوست اور دشمن کی پہچان ہونی چاہیے. یعنی ایک انسان جب راہ خدا میں قدم اٹھائے تو اس کے لیے لازم و ضروری ہے کہ وہ اپنے دوست اور دشمن کی پہچان حاصل کرے. اس لیے کہ اللہ تعالیٰ نے دوستوں کے ساتھ دوستی اور تعلقات بڑھانے کا حکم دیا ہے، ان سے میل ملاپ کا حکم دیا ہے، اور دشمنوں سے بیزاری اور ان سے دور رہنے اور ان کی چالوں اور سازشوں کو سمجھنے کا حکم دیا ہے. اور اسی کو انہی معنی میں ہمارے روایات میں اور ہمارے عقائد میں بیان کیا گیا ہے کہ اللہ یعنی توحید اور امامت و نبوت سے متعلق انسان تولا و تبرع کرے. تولا یعنی اللہ کے چاہنے والوں سے دوستی کا اظہار، ان سے محبت کا اظہار، نبوت و رسالت کے چاہنے والوں سے دوستی اور محبت کا اظہار، اور اللہ اور رسول اور آل رسول کے دشمنوں سے بیزاری کا اظہار. اس بنا پر لازم و ضروری ہے کہ انسان اس انداز سے کہ جو دین کے دوست ہیں ان سے دوستی کرے، اور جو دین کے دشمن ہیں ان سے دشمنی کا اظہار کرے. تو جب دین کے دوستوں سے دوستی کا اظہار ضروری ہے تو اس بنا پر لازم ہے کہ انسان پہچانے کہ کون دین والا ہے، کون خدا والا ہے، کون رسول آل رسول والا ہے، اور کون ہے کہ جو ان کو دشمن رکھتا ہے. اس بنا پر لازم و ضروری ہے کہ انسان دوست و دشمن کی پہچان حاصل کرے. اور اس زمانے میں کہ جب امام زمانہ عجل اللہ تعالی فرجہ الشریف کا انقلاب نزدیک آتا جا رہا ہے، لازم و ضروری ہے کہ ایک منتظر انسان دوست اور دشمن کی شناخت حاصل کرے، تاکہ ایسا نہ ہو کہ وہ دوست سے دشمنی کرے اور دشمن سے دوستی کرے. اور قرآن کریم نے اور روایات محمد آل محمد میں اس فکر کو اور اس طرز اور عمل کو بہت شدت کے ساتھ بیان کیا گیا ہے. ظاہر سی بات ہے کہ آپ نے اس ورکشاپ کے بعد اپنے اپنے علاقوں میں جانا ہے، اور علاقوں میں جانے کے بعد یقیناً آپ نے دوسروں کو آگاہی دینی ہے، تو لازم و ضروری ہے کہ آپ دوست اور دشمن کی پہچان حاصل کریں کہ قرآن کریم کس انداز سے دوست اور دشمن کو واضح کر رہا ہے. پس دشمن کی شناخت اور پہچان لازم و ضروری ہے کہ ہمیں علم ہونا چاہیے کہ کون دین کا دشمن، کون اللہ رسول اور آل رسول کا دشمن ہے، تاکہ اسے دشمنی کریں اور ان کی سازشوں، چالوں اور منصوبوں سے باخبر رہیں، تاکہ خود بھی محفوظ رہیں اور دوسروں کو بھی محفوظ بنا سکیں. درود بھیجیے محمد و آل محمد پر. اس بنا پر دشمن شناسی یا شناخت دشمن کے لیے سب سے بہترین اور مستند ترین جو ٹیکسٹ یا علمی مواد موجود ہے وہ قرآن کریم اللہ کی آخری کتاب ہدایت ہے. ذالک الکتاب لا ریب فیہ ھدی للمتقین ہے. اور اس کے بعد اس قرآن کی حقیقی تفسیر کرنے والے محمد اور آل محمد علیہ الصلاۃ والسلام ہیں. لہذا ہم ان دونوں کی روشنی میں کہ جنہیں رسول اللہ نے فرمایا انی تارکن فیکم الثقلین، میں تمہارے درمیان دو گراقد چیزیں چھوڑے جا رہا ہوں، ایک قرآن اور ایک اہل بیت میری اطرت، جب تک ان سے تمسک رکھو گے تم کبھی گمراہ نہیں ہوگے، اور یہ دونوں حوض کوثر تک ایک دوسرے سے جدا ہونے والے نہیں ہیں یہاں تک کہ میرے پاس حوض کوثر تک پہنچ جائیں. بس اس بنا پر ہمارے لیے لازم و ضروری ہے کہ قرآن و روایات کی روشنی میں دشمن اور ان کی چالوں کو ہم پہچانیں. یہ مقدماتی گفتگو ہے دشمن شناسی کے عنوان سے، اور میں نے عرض کیا کہ اس زمانے میں دشمن کی شناخت اور پہچان اس لیے ضروری ہو گئی ہے کہ امام زمانہ کا انقلاب نزدیک ہے اور دشمن نے پوری تیاری کی تھی. اب آپ دیکھیے کہ ہر دور میں اگر آپ ائمہ کی سیرت کو مد نظر رکھیں قرآن سے ہٹ کر، یعنی قرآن ابھی ہم ڈسکس نہیں کر رہے ہیں، عملی طور پر قرآن کی حقیقی تفسیر، عملی تفسیر جو اہل بیت علیہ السلام نے بیان کی ہے وہ سیرت اہل بیت ہے. دشمن کی شناخت ضروری ہے. مولا علی تلوار کے ساتھ جہاد کرتے ہیں، دشمن کو پہچانتے ہیں کہاں سے کب کس طرح کیسے دشمن پہ حملہ کیا جانا چاہیے. سرکار رسالت باب صلی اللہ علیہ وآلہ وسلم دشمن کے لیے حکمت عملی اختیار کرتے ہیں. مثال کے طور پہ ایک جنگ میں رسول اللہ نے کہا کہ بہت ساری دیگیں جو ہیں وہ خالی چولہے پہ چڑھا دو، لکڑیاں جلاؤ ان پہ خالی دیگیں رکھ دو، شاید ایک آدھ دیگ میں کوئی کھانا بن رہا ہوگا باقی خالی دیگیں. تو آصحاب نے پوچھا کیوں، کہا کہ دشمن کو یہ اندازہ ہو کہ مسلمانوں کی تعداد بہت زیادہ ہے. اس طریقے سے یعنی پہچاننا دشمن کو، دشمن کیسے پریشان ہوگا ہماری تعداد دیکھ کر. مثلا اگر ایک دیگ میں 50 آدمی کھاتے ہیں اور 20 دیگیں ہوں گی تو کتنے آدمی ہو جائیں گے، دشمن اندازہ لگا بھائی مسلمان اتنے سارے ہیں. تو دشمن کو پہچاننا بہت ضروری ہے. اور پھر اس کی واضح ترین مثال آپ کو کہاں ملے گی، حضرت امام حسین علیہ الصلوۃ والسلام کی جنگ اور جہاد میں، کہ آپ نے اپنے لشکر کو تین حصوں میں تقسیم کیا، میمنہ میسرہ قلب لشکر، میمنہ یعنی رائٹ ونگ، میسرہ یعنی لیفٹ ونگ، اور قلب لشکر یعنی سینٹرل کمانڈ مرکزی قیادت جو حضرت عباس علمدار علیہ السلام کے پاس تھی. یہ رائٹ ونگ لیفٹ ونگ، جیسے آپ کو اندازہ ہوگا کہ کرکٹ میں کیا ہوتا ہے، ایک بالر ہوتا ہے اور وکٹ کے اس طرف سے بالنگ کراتا ہے، ایک وکٹ کے پیچھے کھڑا ہوتا ہے جس کو وکٹ کیپر کہا جاتا ہے، اور بقیہ فیلڈر مختلف انداز سے مختلف جگہ کھڑے ہوتے ہیں. کیوں؟ تاکہ جو ہے جو کھیلنے والا رن بنا رہا ہے اس کے رنوں کو کم کیا جائے یا اسے آؤٹ کیا جائے. یا اسی طریقے سے ان کے اپنے اپنے مقامات ہوتے ہیں جہاں پہ وہ کھڑے ہوتے ہیں، ہر جگہ ہر آدمی نہیں کھڑا ہو سکتا. یا فٹ بال کے گراؤنڈ میں بھی یہی ہوتا ہے کہ آپ نے مختلف انداز سے مختلف جگہ پر لوگوں کو دفاع کے لیے کھڑا کرنا ہے. امام حسین علیہ السلام نے، اچھا فٹ بال کے گراؤنڈ بھی کہتے ہیں، کچھ لوگ مہاجم ہوتے ہیں یعنی وہ اٹیک کرنے والے ہوتے ہیں اپنے سامنے والے گول پر، کچھ پیچھے ہوتے ہیں جو اپنے اوپر ہونے والے گول کا دفاع کرتے ہیں، سب کے سب آگے نہیں بڑھ جاتے، کچھ آگے بڑھتے ہیں کچھ پیچھے رہتے ہیں تاکہ اگر خدا نخواستہ ہمارے گول پہ حملہ ہو، ہمارے خلاف حملہ ہو، تو ہم کیا کریں، اس کا دفاع کر سکیں اور گول کو ناکارا بنائیں. یہ حکمت عملی ہوتی ہے ایک کھیل کے میدان میں. تو کیا امام حسین علیہ السلام جو اسلام کی بقا کے لیے کربلا میں آئے تھے، کیا ان کی کوئی حکمت عملی نہیں تھی؟ یقیناً تھی. رائٹ ونگ، لیفٹ ونگ، سینٹرل کمانڈ، یہ سب کیا ہے؟ یہ امام حسین کی در حقیقت حکمت عملی کو بیان کر رہے کہ امام حسین دشمن کو پہچانتے ہیں، اس کے لیے تیاری کر کے آئے ہیں. تو دشمن شناسی آئمہ کے دور میں اور آئمہ کی سیرت میں ہمیں بھرپور انداز سے ملتی ہے. اس بنا پر لازم و ضروری ہے کہ ہم اس کو پہچان، اس پہچان کو حاصل کریں. اور پھر امام زمانہ کی ولادت سے قبل امام حسن عسکری علیہ السلام کو مدینے سے بلوا کر سمرہ فوجی چھاؤنی میں ایک گھر میں قید کیا گیا ہے، اور پھر وہاں پر امام حسن عسکری نے ایک تہخانہ بنایا ہے جہاں پر امام زمانہ کی ولادت ہوئی ہے، اور پھر وہیں سے امام کی غیبت شروع ہوئی ہے. یہ سب کیا ہے؟ یہ دشمن شناسی کو سمجھتے ہوئے امام نے یہ سارے سلسلے شروع کیے تھے. بس اس بنا پر دشمن شناسی اہل بیت اور قرآن دونوں میں ملتی ہے اور ضروری ہے. یہ مقدماتی گفتگو تھی. اب آئیے قرآن مجید کس طریقے سے ہمارے سامنے بیان کرتا ہے. سب سے پہلی چیز تو یہ کہ دشمن اسلام اور اسلامی فکر کو نابود کرنے کے لیے بجٹ پاس کرتے ہیں. امریکہ میں، اسرائیل میں ایک بجٹ مخصوص کیا جاتا ہے ایک ایسی فکر کو نابود کرنے کے لیے جو مسلمانوں میں حقیقت اور شعور کا درس پہنچا رہی ہے. جو واضح طور پر، جس کی واضح ترین مثال حضرت امام خمینی رحمۃ اللہ علیہ کے اسلامی انقلاب ہے، کہ جس نے اس دور میں حقیقت اور دین کے حقیقی چہروں کو ہمارے سامنے بیان کیا. لہذا اس کے خلاف کام کرنے کے لیے ایک مخصوص بجٹ ہر سال پیش کیا جاتا ہے، پاس کیا جاتا ہے. امریکی سینٹ منظور کرتی ہے، اسرائیل کی سینٹ منظور کرتی ہے، تاکہ اس کو خرچ کر کے مسلمانوں کے خلاف استعمال کیا جائے. اب اس کی مختلف شکلیں، کس طریقے سے یہ پیسہ آتا ہے، کس طریقے سے یہ سارا سلسلہ آتا ہے. مثال کے طور پر ابھی ہمارے عمران خان صاحب کہہ رہے تھے، وزیر اعظم، ہم کسی کے سامنے ہاتھ نہیں پھیلائیں گے، کسی کے سامنے بھیک نہیں مانگیں گے. لیکن سب سے پہلے کہاں پہنچے؟ سعودی عرب. آئی ایم ایف کے پاس چلے گئے، ورلڈ بینک کے پاس چلے گئے. انہوں نے شرائط رکھی کہ آپ فلاں چیز فلاں چیز فلاں چیز ایسے ایسے کریں گے، ہم آپ کو امداد دیں گے. اور پھر اسرائیل جو مسلسل یوں کہوں کہ پاکستان میں اپنے روابط بڑھانا چاہتا تھا، لہذا اس نے سعودی عرب کے ذریعے سے یہ امداد پاکستان کو دی. اس کے پیچھے امریکی اور اسرائیلی سازش ہے، پاکستان کو جو ایڈ مل رہی ہے. دشمن کیا پہلا کام یہ ہوتا ہے کہ وہ بجٹ پاس کرتا ہے، پیسہ پھینکتا ہے. اور یہ مت سمجھیے گا کہ یہ پیسہ ان کے باپ دادا کی جیب سے ہے، یہ وہی پیسہ ہے جو امریکہ دنیا بھر سے لوٹ رہا ہے، ترقی کے نام پر لوٹ کھسوٹ کر رہا ہے. یہ وہی پیسہ جو ہے مسلمانوں کے خلاف استعمال کیا جا رہا ہے. لہذا پہلا پوائنٹ کیا ہے، پہلا نقطہ کیا ہے، کہ پیسہ خرچ کیا جاتا ہے، پانی کی طرح بہایا جاتا ہے، بجٹ پاس کیا جاتا ہے. سورہ انفال آیت نمبر 36 میں اللہ تعالیٰ ارشاد فرماتا ہے، ان الذین کفروا ينفقون اموالهم لیصدوا عن سبیل اللہ، کہ بے شک جن لوگوں نے کفر اختیار کیا وہ اپنا مال خرچ کرتے ہیں. ينفقون انفاق، خرچ کرتے ہیں اپنا مال، اپنا پیسہ، اپنی صلاحیت، اپنے ذہن کی صلاحیتیں خرچ کرتے ہیں. لِيَصُدُّ عَن سَبِيلِ اللَّهِ، لِيَصَدُّ عَن سَبِيلِ اللَّهِ، کیونکہ اعراب نہیں لگے لہذا اندازہ نہیں ہے کہ لِيَصَدُّ ہے یا لِيَصُدُّ ہے، کہ روک سکیں، بند باندھ سکیں، رکاوٹ لا سکیں. کہاں پر؟ اللہ کی راہ میں. عَن سَبِيلِ اللَّهِ، اللہ کی راہ میں جو لوگ بڑھ رہے ہیں ان کو کیا کریں، ان کو روک سکیں. فَسَيُنْفِقُونَهَا، وہ کیا کرتے ہیں، پلاننگ کرتے ہیں اور پھر اسے خرچ کرتے ہیں، بل پاس کرتے ہیں، فلاں 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 مقام پر، فلاں فلاں ملک میں کیا کیا جائے، रोका जाए। जैसे आप देखें कि इस वक्त नाइजीरिया में इस्लामी तहरीक को कमज़ोर बनाया जा रहा है। आयतुल्ला ज़कज़की को तकरीबन 1100 दिन हो रहे हैं, 1100 दिन हो रहे हैं गिरफ़्तार की हुई, जबरी गिरफ़्तारी। आपके बेटे को शहीद किया, आप और आपकी ज़ौजा गिरफ़्तार, आपकी सेहत ख़राब है, वहाँ की इस्लामी मूवमेंट पर अभी भी हमले हो रहे हैं, लोगों को शहीद किया जा रहा है, लेकिन वो और उनके पैरोकार डटे हुए, इंशाल्लाह अल्लाह ताला वो जल्द लाएगा कि वो आज़ाद होकर हमारे दरमियान आएंगे। इमाम ज़माने के सच्चे सिपाही क्या कर रहा है, लोगों को शऊर दे रहा है कि ज़िद्द इस्तेमार, इस्तेमार और साम्राज्य के ख़िलाफ़ उठ खड़े हो। अब नाइजीरियन गवर्नमेंट आती है और वो सऊदी अरब की ईमा और इशारे पर क्या करती है, आपको गिरफ़्तार करती है, यौमुल क़ुद्स पर हमले करती है, अज़ादारी पर हमले करती है, और वहाँ का फ़ौज का सरबरा कहता है कि ये इस्लामी मूवमेंट जो है ये असल में ईरान की इशारों पे चल रही है, क्योंकि उनको ख़तरा है ईरान से। क्यों ख़तरा है, कि ईरान की वजह से अमेरिका और इसराइल को ख़तरा है, इस वजह से चाहते हैं कि इमामत का नाम लेने वाला, इमामत के निज़ाम का नाम लेने वाला ईरान जो है वो इस दुनिया से मिट जाए। लिहाजा पूरी कोशिश की जा रही है कि निज़ाम विलायत फ़कीह के ख़िलाफ़ साजिशें की जाएं, जिसकी एक वाज तरीन मिसाल हमें कहाँ नज़र आती है, नाइजीरिया में, क्योंकि वहाँ की फ़ौज का सरबरा आता है और वो ये कहता है कि हमने यहाँ की इस्लामी मूवमेंट को इसलिए तोड़ा है, इसलिए इनको क्रैक डाउन किया है, इसलिए इनको गिरफ़्तार किया है कि ये लोग जो है वो ईरान के इशारों पर चल रहे हैं, क्योंकि इनके बाप दादा को ख़तरा, इनके आकाओं को ख़तरा है, लिहाजा ये उसकी ग़ुलामी में ये सब काम कर रहे हैं। फसयुन फ़िकूनहा, ये खर्च कर रहे हैं, प्लानिंग करते खर्च करते हैं, लेकिन क़ुरान क्या कर रहा है, थुम तकून अलैहिम हसरतन, लेकिन ये जो भी माल खर्च कर रहे हैं ना, ये इनकी दिली हसरत है, ये आरजू अपने साथ अपनी कब्र में लेके जाएंगे कि इस्लाम का बालबीका कर सकते हैं, इस्लाम को क्या कर सकते हैं, नुकसान पहुँचा सकते हैं। ثُمَّ تَكُونَ عَلَيْهِمْ حَسْرَتًا, ये हसरत होगी, ये आरज़ू तुम इंशाअल्लाह अपनी खबर में साथ लेके जाओगे अमेरिका इसराइल, कि तुम इस्लाम को शिकस्त दे सकते हो इंशाअल्लाह। जो कुरान का वादा है, हुवल्लज़ी अरसल रसूलहू बिलहुदा, जिसने अपने रसूल को हिदायत और दीन हक़ के साथ भेजा ताकि इस दीन को गालिब करे, इस दीन को गलबा अता करे, और ये गलबा हज़रत इमाम ज़माना अज्जलल्लाहु तआला फ़रजहु शरीफ के हाथों। बस पहला क्या है, बजट पास करते हैं, पैसा मुख्तस करते हैं, पैसा देते हैं ताकि मुसलमानों को रोका जाए, और आप देख रहे हैं कि ईरान के ख़िलाफ़ भी कितनी पाबंदियां हैं, और कभी कभी जो है वो अमेरिका पाकिस्तान से नाराज़ हो जाता है तो उसके ख़िलाफ़ भी धमकी आमेज़ जो है वो बयान आने शुरू हो जाते हैं, पहली बात तो ये। दूसरा नुक्ता क्या है कि मुसलमानों की कुदरत और ताकत को कम शो करना, कम हैसियत से बयान करना। सूरह शुअरा आयत नंबर 54-54 में इरशाद हुआ कि दुश्मन क्या कहता है, प्रोपेगेंडा करता है, आता है कि नहीं मुसलमान तो बहुत कमज़ोर हैं, मुसलमान तो अभी तक जो है वो मिसाल ज़मीन पे बैठने वाले हैं, मुसलमान जो हैं वो एक छोटा सा गिरोह हैं, मुसलमान जो हैं वो मसलन उनमें इतनी ताकत और कुदरत नहीं है। अब आप देखेंगे जब इसराइल बना था तो 6 अरब ममालिक ने मिलकर इसराइल के ख़िलाफ़ जंग की, 6 अरब ममालिक ने मिलकर इसराइल के ख़िलाफ़ जंग की, लेकिन क्या हुआ, वो 6 अरब ममालिक भी मिलकर इस्लाम को ख़त्म नहीं कर सके। क्यों? क्योंकि आपको पता है कि मुसलमानों में मुनाफिक मौजूद हैं, लिहाजा उनकी वजह से मुसलमान ये जंग नहीं जीत सके। 6 अरब मुसलमान ममालिक मिलकर भी एक छोटे से इसराइल, एक कब्ज़ा करने वाले मुल्क, मुल्क तो नहीं कहूँगा, नाजायज़ कब्ज़ा है, तो मुल्क नहीं, हम उससे मुल्क नहीं कहते, एक इसराइली रियासत को जो खुद साख्ता है, ज़बरदस्ती ज़ोर ज़बरदस्ती ज़ुल्म की बुनियाद पर कायम की गई है, उसको नहीं शिकस्त दे सके। दुश्मन क्या कर रहा है, मुसलमान छोटे हैं, मुसलमान को टेक्नोलॉजी नहीं, मुसलमान को आता नहीं है, मुसलमान को ये हैं, मुसलमान वो हैं, हर तरीके से क्या ज़हनी तौर पर क्या कमज़ोर करना है। जैसे कहते हैं, एक दफ़ा उस्ताद आया तो तालिबे-इल्मों ने कहा कि आज छुट्टी होनी चाहिए, क्या करें। तो एक आया, कहें उस्ताद जी आप बीमार लग रहे हैं, खामोश चुप हो जाओ, डांट दिया। फिर दूसरा खड़ा हो, थोड़े उस्ताद जी आज आप थोड़े ढीले ढीले लग रहे हैं, फिर उस्ताद कहें खामोश चुप हो जाओ। फिर तीसरे ने कहा उस्ताद जी आज सर में दर्द हो रहा है आपके, नहीं नहीं सर में दर्द नहीं हो रहा। चार पाँच छः, अब जब ज़्यादा हुआ ना, कह लेंगे हाँ मुझे लग रहा है मैं थोड़ा सा बीमार हूँ, आवाज़ सही नहीं निकल रही है। किसी ने कहा उस्ताद जी फलां, अच्छा चलो ठीक है आज की छुट्टी करते हैं, जाओ घर जाओ। प्रोपेगेंडे का सर ये होता है। कहते हैं कि एक मौलाना बकरा लेके जा रहे थे, तो तीन चोर थे, उन्होंने आपस में तय किया कि आज मौलाना से बकरा ले लेते हैं। एक गली के कोने पे खड़ा हुआ, एक बीच में खड़ा हुआ, एक आखिर में खड़ा हुआ। तो जो गली के कोने पे था उसने देखा मौलाना बकरा लेके आ रहा है, मोटा ताजा बकरा। मौलाना अस्तगफरुल्लाह अस्तगफरुल्लाह, क्या हो गया, कुत्ता लेके जा रहे हैं आप, नजीसुल ऐन कल्ब हैवान, अस्तगफरुल्लाह। मौलाना क्या हो गया, क्या हो गया तुम्हें, ये बकरा ही है। फिर आगे बढ़े, फिर जो बीच वाला चोर खड़ा था वो खड़ा हो गया, अस्तगफरुल्लाह मौलाना आप कुत्ता लेके जा रहे, नजीसुल ऐन आप नमाज पढ़ाते हैं, आप मुसलमान हैं, ये यूँ घूर के देने लगे, वो वाकई बकरा है कुत्ता है क्या है। आखिर में पहुँचे तो वो आखिरी वाला कोने पर खड़ा होता, उसने फिर प्रोपेगेंडा कद चलने शुरू किया, मौलाना कुत्ता, मौलाना क्या कर रहे हैं क्या कर रहे हैं, अरे मुझे दीजिए मुझे दीजिए, कहें हाँ हाँ ये कुत्ता तुम ले जाओ, और बकरा जो है वो ले गए। ये प्रोपेगेंडा होता है, ये है प्रोपेगेंडा, ये है साजिश। अब मीडिया ही के पास है, मुसलसल मीडिया के जरिए से क्या करेगा, ये प्रोपेगेंडा करेगा, साजिश करेगा कि मुसलमान नहीं, मुसलमान ऐसे, मुसलमान वैसे, ताकत नहीं, कुदरत नहीं। ये सारी वो चीज़ है कि जिसको मुसलमानों के जहनों में बरसों डाला जाता रहा, बरसों मुसलमानों को दीन की गोली खिला खिला कर सुन किया जाता रहा। जैसे कि हम लोग मजलिस सुन सुन कर सुन हो गए, पैर सुन हो जाता है ना आपका, सो जाता है, उसको मारें कूटें कुछ काट भी दें फिर भी आपको नहीं पता चलेगा। मुसलमानों को क्या किया, सुन कर दिया। कम्युनिज्म आता, वो कहते हैं दीन अफ्यून है, यानी चर्स है, खा पी के सो जाओ जी। जैसे आप मिसाल के तौर पर कोई इंसान भंग पी ले, आपसे मरत आप नहीं, यानी भंग पी ले कोई, भंग पी के बिल्कुल मस्त हो जाता है, उसे पता ही नहीं होता तो हो क्या रहा है। तो दीन को ऐसा बना के पेश किया गया कि दीन में तहर्रुक बेदारी नहीं थी, बस एक इंसान चल रहा है, फिर रहा है, उठ रहा है, बैठ रहा है, आपको पता है ये जिंदा है, ये चल फिर रहा है। एक इंसान का इंजेक्शन लगा दें, सुन कर दें, वो पड़ा हुआ बेहिस, बोलेगा हाथ पैर हिला लेगा, चल फिर नहीं सकता, पानी ला दो, खाना ला दो जी, पंखा चला दो, लाइट चला दो, ये कहेगा, बेहिस हरकत हो जाएगा। दीन को ऐसा बना के पेश किया कि दीन में कोई जानवान नहीं है, दीन का सोसाइटी से, इज्तिमा से, जुल्म से, जालिम से, दुश्मन शनासी से कोई नहीं, दीन नमाज पढ़ो, रोज़ा रखो, बस ख़त्म, इनफरादी इबादत का नाम है दीन, बस अल्लाह अल्लाह करो उसके बाद घर, बाकी कुछ और दीन नहीं है, सोसाइटी से मुतालिक दीन नहीं है, इज्तिमा और पूरी दुनिया से मुतालिक दीन नहीं है। लिहाजा दीन को अफ्यून बना दिया, और दीन को अफ्यून बनाने के बाद जो है मुसलमानों को सला दिया, और ये बरसों ये काम हुआ है, मदरसों तक में ये काम हो रहा था। लेकिन क्या हुआ कि मजहब अहल बैत अलैहिस्सलाम, जो जिंदा दीन की अलामत है और दीन को जिंदा करने वाला है, उस मकतब का एक शागिर्द हजरत इमाम खुमैनी रहमतुल्लाह अलैह इस दुनिया में आते हैं, दीन को असरनो जिंदा करते हैं, एहया करते हैं, दीन और दीनी अकदार का जिंदा करते हैं। और क्या होता है कि आप इस्लामी इनकलाब लेकर आते हैं, ईरान समझ, ईरान को समझ रहे थे ये मौलवी है, ये दो चार दिन में खुद ही भाग जाएगा। आपने देखा अभी एक तहरीक शुरू हुई, लब्बैक या रसूलल्लाह, पाकिस्तान में धरने हो रहे हैं, मुजाहरे हो रहे हैं, जनाब वो फलां तौहीन रिसालत करने वाली औरत को छोड़ दिया, ये कर दिया, वो कर दिया। इधर छापे पड़ने शुरू हुए, क्या हुआ, گرفتاری شروع ہوئی، سب نے بیان دینے، ہم تو تحریک لبیک یا رسول اللہ میں ہیں ہی نہیں، ٹی ایل پی میں ہیں ہی نہیں، ہم نے تو چھوڑ دی، ہم تو فوج کے خلاف بھی نہیں کر سکتے، ہم تو پریشان ہونا شروع ہو گئے۔ تھوڑی سی پریشانی آئی اور لوگوں نے راہیں تبدیل کرنی شروع کر دیں، اپنے عقیدے سے منکر ہونے شروع ہو گئے، پھیرنا شروع ہو گئے، انکار کرنا شروع کر دیا، بیزاری شروع کر دی۔ امام خمینی کو سمجھ رہے تھے امام خمینی ایسے مولوی ہوگا، دو چند دن آئے گا اس کے بعد چلا جائے گا، لیکن امام خمینی عام مولوی نہیں تھے، وہ امام علی کے پیروکار تھے، اور موسوی یعنی امام موسیٰ کاظم علیہ الصلوۃ والسلام کی اولاد سے تھے۔ انہوں نے کہا میرا جد امام موسیٰ کاظم ہتھ کڑیاں پہن کر قید خانے سے باہر آیا ہے، تو ہمیں قید خانے سے مت ڈراؤ، ہمیں ہتھ کڑیوں سے مت ڈراؤ، ہم وہ ہیں جن کے اماموں کے جنازے قید خانے سے نکلے ہیں، تو ہمیں کیوں ڈراتے ہو؟ لہذا کیا ہوا، امام خمینی نے اس بے حسی کی فضا کو توڑا اور اس پروپیگنڈے کے مقابلے کو کہا کہ مسلمان تم کچھ کر سکتے ہو، تمہیں قیام کرنا چاہیے، تمہیں اٹھنا چاہیے، تمہاری قوم کی قسمت کے فیصلے تمہارے ملک میں ہونے چاہیے، امریکہ اور استعمار اور روس اور فلاں فلاں بڑی طاقتوں کا حق نہیں کہ تمہارے فیصلے کرے، تم خود اپنے فیصلے کرو۔ یہ کہہ کہ آپ اسلامی انقلاب لائے اور ایران میں اب وہاں کی پارلیمنٹ خود فیصلہ کرتی ہے، وہاں کا ولی فقیہ خود فیصلہ کرتا ہے، وہاں کے عوام خود فیصلہ کرتے ہیں، خود مختاری جسے کہا جاتا ہے۔ تو پروپیگنڈا کیا ہوتا ہے، نہیں تم کچھ نہیں کر سکتے۔ اب اس 40 سالوں کے دوران بہت پروپیگنڈا کیا گیا، نہیں تم ایسے ہو، تم ویسے ہو، یہ پابندی وہ پابندی، یہ سینشنس وہ سینشنس، یہ بائیکاٹ وہ بائیکاٹ، یہ محاصرہ وہ محاصرہ، لیکن کیا ہے، ایران آج تک ڈٹا ہوا ہے اور بہترین ترقی کر رہا ہے۔ مشکلات ہیں، ایسا نہیں کہ مشکلات نہیں ہیں۔ تو کیا پروپیگنڈا ہوتا ہے، پروپیگنڈا یہ ہوتا ہے کہ معاویہ کے دور میں امام علی کے خلاف کیسے پروپیگنڈا کیا جاتا تھا، شام میں بچے جن کے گھر میں بکری کے یا چھوٹے بچے ہوتے تھے جانوروں کے، وہ رات میں بچے بکری کے یا جانور کے اٹھا لیتے تھے، بچہ صبح اٹھتا تھا اور روتا تھا میرا بکری کا جانور فلاں میرا دوست کہاں گیا، تو کہتے تھے وہ علی اور علی کی ٹیم آئی تھی وہ اٹھا کے لے گئی۔ لوگوں کے دلوں میں اس طرح نفرت ڈالی گئی ہے، یہ پروپیگنڈا ہے۔ وہ علی جو روح نماز ہے، وہ علی جو نماز کو اس طریقے سے پڑھنے والا، امام خمینی فرماتے ہیں کہ علی کی ایک تکبیر جو نماز میں ہوتی ہے، تمام انبیاء رسول اللہ کو چھوڑ کر تمام انبیاء بھی علی کی ایک تکبیر کا مقابلہ نہیں کر سکتے، جس کی ایک ضربت ثقلین سے کی عبادت سے افضل ہو، تو اس کی ایک تکبیر بھی ثقلین کی عبادت سے افضل ہوگی۔ توجہ رکھے گا، وہ تو افضلی کے ہاتھ کا فعل ہے، لیکن تکبیر اللہ اکبر علی کے دل کا فعل ہے، یقیناً وہ انبیاء کی عبادت سے افضل ہوگا۔ تو مولا علی کے خلاف پروپیگنڈا کیا ہوا، مولا علی شہید ہوتے ہیں، بھائی کہاں شہید ہوا علی، نماز میں مسجد کوفہ میں، ارے علی اور نماز، علی کا مسجد سے کیا کام، علی کا نماز سے کیا کام۔ دیکھیں یہ ہے پروپیگنڈا، یہ ہے پروپیگنڈا کہ کیا کیا جا رہا ہے، علی کا نماز سے کیا کام ہے، علی اور نماز دو متضاد الگ الگ چیزیں ہیں، جیسے مثلا عرض کروں نجاست اور طہارت دو الگ الگ چیزیں ہیں، علی اور نماز کیسے ایک جگہ جمع ہو سکتے، نہیں ہو سکتے۔ یہ ہے پروپیگنڈا کہ امام کو، معصوم کو، حجت خدا کو اس انداز سے پیش کیا جا رہا ہے۔ تو جب آئمہ کے دور میں ایسا تھا تو آج تو میڈیا، سوشل میڈیا کے ذریعے سے کیا کچھ نہیں کیا جا رہا۔ مثلا آغای پناہیان کا ایک بڑی اچھی بات انہوں نے کی، انہوں نے کہا آج آپ دیکھتے ہیں کہ اخلاقی موضوعات جو ایک طرف جھکے ہوئے ہوتے ہیں، مثلا اگر آپ گاڑی پر یا ٹرک پر ایک طرف وزن رکھ دیں گے تو کیا ہوگا، ٹرک کو ایسا ہونا چاہیے نا، وہ جھک جائے گا، ایک طرف ہو جائے گا، ٹھیک ہے نا۔ اگر آپ کے کندھے پہ ایک طرف زیادہ وزن ہے تو آپ کا کندھا ایک طرف جھک جائے گا۔ اسی طریقے سے آغا پناہیان فرماتے ہیں کہ دین کو بھی ایسے جھکا دیا گیا ہے، دین بیلنس زندگی کا نام، متوازن زندگی کا نام ہے، نہ رائٹ کی طرف جھکے نہ لیفٹ کی طرف جھکے، بلکہ بالکل سیدھا متوازن ہو کے چلے۔ جیسے آپ دیکھتے ہیں رسی پہ کرتب میں لوگ چلتے ہیں، क्या करते हैं, एक रस्सी होती है उनके हाथ में, एक बांस होता है जिसकी वजह से वो बैलेंस करते रहते हैं, अगर दाएं तरफ झुकेगा गिर जाएगा, बाएं तरफ झुकेगा गिर जाएगा। आगा पनाहियान क्या कह रहे हैं, आगा पनाहियान ये कह रहे हैं कि दीन को ऐसे बना के पेश किया है कि दीन एक तरफ झुक रहा है या इज्तमाइये से कोई ताल्लुक ही नहीं है, ठीक है ना, सिर्फ अखलाकियात, नमाज पढ़ो, रोज़ा रखो, खिदमत करो बस। या एक तरफ की नमाज रोज़ा क्या होता है, जाओ इंसान की खिदमत करो, कुत्तों की खिदमत करो, गधों को खाना खिलाओ, फलां को काम करो। हालांकि इस्लाम ने दोनों चीज़ों का अहमियत दी है, जानवरों की, इंसानों की खिदमत भी और अल्लाह की इबादत भी। यकीनन अल्लाह की इबादत का मुकाबला नहीं कर सकती इंसानों की खिदमत या जानवरों की खिदमत, इंसान दोस्ती जानवर दोस्ती, लेकिन अल्लाह की इबादत अफजल है। अब क्या आता है, मसलन आपने देखा होगा मोहब्बत सबके लिए, नफ़रत किसी से नहीं, ये सुना होगा आपने, मोहब्बत सबके लिए नफ़रत किसी से नहीं, मोहब्बत के फूल बांटिए, मोहब्बत दीजिए मोहब्बत लीजिए, आपको बड़ा अच्छा लगता है, आपने क्या व्हाट्सअप कर दिया, आपने भेज दिया आगे, लेकिन ये क्या है, ये दुश्मन की साजिश है। मोहब्बत भी अल्लाह के लिए और नफ़रत भी अल्लाह के लिए, फिर आउज़ बिल्लाह नहीं कहेंगे आप, फिर यजीद मुर्दाबाद नहीं कहेंगी, फिर फिरौन मुर्दाबाद नहीं कहेंगे आप। अगर मोहब्बत सबके लिए तो भाई यजीद से भी मोहब्बत हो, फिरौन हो, नमरूद व शद्दाद से मोहब्बत हो जी, फिर काबिल से भी मोहब्बत हो, फिर सबसे मोहब्बत हो जी, फिर सबसे मोहब्बत होनी चाहिए। ये क्या दुश्मन का एक प्रोपेगेंडा है कि नाकस तालीमात को, जो मसीहियों की ईसाइयों की तालीमात हैं, जिसकी वजह से दीन को एक तरफ झुका दिया कि नहीं दोस्ती प्यार मोहब्बत मीठा मीठा दीन है, मीठा मीठा मदीना है, लिहाजा क्या है आप ये वाला काम करें, ये क्या है, ये एक तरफा जो एक तरफ झुकी हुई है। आप सब्र करें, आप मजलूम करबला के मानने वाले हैं, अक्सर आपने देखा होगा हम तो साईं मजलूम करबला के मानने वाले हैं, हम तो पिटने वाले हैं, हम तो मजलूम होने वाले हैं, हम तो जुल्म होता रहा है, ये क्या, ये दुश्मन की साजिश है कि तुमको ये यकीन कराए कि तुम हमेशा मजलूम रहोगे, ये दुश्मन चाह रहा है। तो आगा पनाहियान कहते हैं कि अगर ये दीन इतना ही खूबसूरत है तो ये सारे काम जो तुम कर रहे हो अपने मुल्क में क्यों नहीं करते हो, हमें आके कहते तो सब्र करो, मजलूम रहो, खुदा की तकसीम पर राजी रहो। अक्सर आपने देखा होगा खुदा की तकसीम पर राजी रहो, खुदा जो करता है बेहतर करता है, बात दुरुस्त है लेकिन कहाँ पे की जा रही है ये बात गलत है। खुदा की तकसीम पर राजी रहो यानी तुम खुद कुछ ना करो, खुदा जो कर रहा है वो कबूल कर लो, हालांकि खुदा नहीं कर रहा, हम अपनी ज़िंदगी को ऐसा बना रहे हैं कि हम ये समझ रहे कि खुदा हमारे साथ कर रहा है। इन्नल्लाह सूरह रात आयत नंबर 11, इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम, खुदा उस वक्त तक किसी कौम को नहीं बदलता हालत को जब तक कि वो अपनी अंदरूनी हालत ना बदलें। तो दुश्मन क्या कह रहा है, नहीं आप जनाब बहुत मजलूम है करबला के मानने वाले हैं, आप सब्र करें, आप शुक्र करें, आप जो हैं वो मेहनत मशक्क़त ना करें, ये सब दुश्मन का प्रोपेगेंडा है। तो दूसरा नुक्ता क्या है, वो ये है कि दुश्मन का प्रोपेगेंडा, दुरूद भेजिए मोहम्मद व आले मोहम्मद पर।